कांकेरको पञ्चपुरीबाट ठूलो परिणाममा विस्फोटक सामग्री बरामद 120 थान सालको चिरान काठ सहित वीरेन्द्रनगरमा चारजना पक्राउ
सुर्खेतको भट्टेगारीमा रहेको करिब 150 घरधुरीलाई तत्काल सुरक्षित स्थानमा सार्न विज्ञको सुझाव ज्वलनशील ग्यासको कारण आफै आगो लाग्ने गरेको भनाई
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुर्खेत सहित सबै जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु करिब 20,000 कर्मचारी परिचालन
र 19 वर्ष मुनिको एसएससी एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग 2 विकेटले पराजित हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट सविता जिसी र मधुबन विसीको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाबाट प्रहरीले ठूलो परिणाममा बम बनाउन प्रयोग गर्ने विस्फोटक सामग्री बरामद गरेको छ पञ्चपुरी नगरपालिका एक ढुङ्गे बजारबाट बम बनाउन प्रयोग गर्ने डेटोनेटर जिलेटिन फ्युज वायर तार लगायत सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ बम बनाउन प्रयोग गर्ने सामग्रीसँगै भारतीय र नेपाली सिमसहितको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ध 106 नम्बरको जीप चेक जाँच गर्दा 60 थान डेटोनेटर 555 थान जिलेटिन 22 मिटर फ्युज वायर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख मोहन कुमार आचार्यले जानकारी दिनुभयो गाडी चालकलाई नियन्त्रणमा लिएको छ भने विस्फोटक सामग्री ल्याउन खोज्ने व्यक्तिको खोजी भइरहेको बताउनुभयो निर्वाचनलाई प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विस्फोटक सामग्री भारतबाट भित्र्याएको हुन सक्ने प्रहरी प्रमुख आचार्यको भनाइ छ
यता जिल्ला वन कार्यालय सुर्खेतले अवैध रूपमा सुर्खेतको वीरेन्द्रनगरतर्फ ल्याउँदै गरेको 120 थान सालको चिरान काठ सहित 2 गाडी सहित 4 नियन्त्रणमा लिएको छ वीरेन्द्रनगर छ स्थित पाण्डे एग्रोभेट सेन्टरको कुखुरा बोक्ने गाडीमा हालेर ल्याउँदै गरेको चिरान काठ सहित वीरेन्द्रनगरको प्रवेशद्वार बाङ्गे सिमलबाट 4 पक्राउ गरिएको हो जिल्ला वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले लु 1/83/63 र लु 2/334/43 नम्बरको जीप सहित चालकहरू वीरेन्द्रनगर 2 गणेश सुनार र डोलबहादुर सुनार तथा सहचालक वीरेन्द्रनगर 18 अर्जुन बस्याल र लालबहादुर बिकालाई पक्राउ गरिएको हो जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज विष्टले सुर्खेतको बराताल गाउँपालिका 8 काठ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै थप अनुसन्धान भइरहेको बताउनुभयो
मङ्सिर 10 र 21 गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सुर्खेत सहित सबै जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ पहिलो चरणमा हुने चुनावका लागि यो कार्यक्रम 15 मात्र सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मतदाता शिक्षा कार्यक्रमका लागि करिब 20,000 कर्मचारी खटाइएको बताउनुभयो यो पटक चुनावको सबै तयारी भइसकेपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रत्यक्षतर्फको चुनावका लागि फेरि छुट्टाछुट्टै मतपत्र छाप्न पर्ने भएकाले मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको हो आयोगले यसअघिका चुनावमा 1 मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो
सुर्खेतको बराताल गाउँपालिका 8 भट्टेघारीमा रहेका करिब 150 घरधुरीलाई तत्काल सुरक्षित स्थानमा सार्न विज्ञहरूले सुझाव दिएका छन् अचानक आफसे आप आगलागी हुने गरेपछि यसबारे अनुसन्धान गर्न विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टबाट आएको विज्ञहरूको टोलीले स्थलगत भ्रमणपछि यस्तो सुझाव दिएका हुन् नास्टका वैज्ञानिक रविन्द्र प्रताप ढकालले यो क्षेत्रबाट बस्ती सुरक्षित ठाउँमा सारी यसलाई संरक्षित क्षेत्र घोषणा गरी थप अनुसन्धान र अध्ययन गर्नुपर्ने बताउनु भएको छ गत माघ 14 गते पहिलो पटक आफै आगलागे भएपछि यो ठाउँमा पटक पटक आगलागे दोहोरिँदै आएको स्थानीयहरूले बताउँदै आएका छन् 2071 सालको बाढीबाट विस्थापित भएकाहरूलाई राखिएको यो ठाउँमा पटक पटक आफसे आप आगो लाग्ने गरेको जनाइएको छ यसैबीच हाम्रा साथी केशव ढकालले घटनाको स्थलगत भ्रमण गर्नुभएका नास्टका वरिष्ठ वैज्ञानिक ढकाललाई के कारणले यसरी आफै आगो लाग्ने गरेको होला त भनी सोध्नु भएको छ
हाम्रो पृथ्वीभित्र सबै चिज जुन तातो छ तातो मात्रै भएन त्यहाँ कुनै पनि ठाउँमा त्यस्ता बाल्टी जस्तो एउटा डोम जस्तो हुन्छ हाम्रो पृथ्वीको भित्र भित्री भागमा, र त्यस्ता भूगोलहरू जहाँ त्यसले ग्यासलाई अन्त बाहिरबाट फुत्कन नदिएर एउटा यस्तो कमजोर ठाउँहरू कुनै न कुनै ठाउँमा भेटिन सक्छन् जहाँबाट पृथ्वीको गर्भमा रहेका ग्यासहरू खनिज इन्धनहरू छन् तिनी बाहिर आउन खोज्छन्। र ती मध्ये अहिले के देखियो भने जमिन मुनि हुने जुन प्राकृतिक घटनाहरू नै हुन्, जसरी मूल फुटेर नदी बग्छ, त्यस्तै अर्को एउटा घटना के हुन सक्छ भने जमिन मुनिको ग्यासहरू ठाउँ पाउँदाखेरि कहीँ न कहीँबाट निस्किएका छन्। अहिले यो सम्झौँ, भट्टेघारी भन्ने ठाउँमा त्यस्ता डोम पनि छ त्यसलाई छोपेर राख्नको लागि उपयुक्त ठाउँ, र त्यो डोम भित्र पनि कुनै न कुनै ठाउँमा क्र्याक आएको छ र त्यो क्र्याकबाट केही न केही ग्यासहरू बाहिर निस्किराखेका छ। र त्यो ग्यास किन बलिराखेको छ अथवा त्यसलाई आगो किन लगाउनु पर्दैन, सलाई किन कोर्नु पर्दैन त भन्दा, त्यस्ता ग्यासहरू हुन्छन् जसको अलिकति तापक्रम पुग्ने बित्तिकै ती आफैमा बल्न थाल्ने हुन्छ, त्यसको लागि आगो झोस्नु नै पर्दैन, अथवा अलिक कतिपय मात्रामा चाहिँ त्यसको निश्चित मात्रा पुग्यो भने मात्रै बल्न थाल्ने पनि हुन्छ होइन। अब एउटा थोपो निस्किने बित्तिकै बलिहाल्ने हुँदैन, र अर्को चाहिँ त्यो बल्नको लागि निश्चित तापक्रम पुग्यो भने जहाँ पनि बल्ने देख्यो। यदि दिउँसो बल्ने राति नबल्नुको अर्थ पनि के हुन्छ भने त्यसलाई बल्नको लागि चाहिने तापक्रम दिउँसो पुगिराखेको छ, राति पुगेको छैन। र अब अर्को कुरा हामीले टेस्ट गर्नुपर्ने चाहिँ मापन गरिएका ग्यासहरू चाहिँ ठ्याक्कै कुन ग्यास बलेको छ भनेर हामीले मापन गर्न सकिएको छैन। अब हामीले ग्यास भेटियो, अहिले देखिएको भनेको हाइड्रोजन सल्फाइड नै हो, र हामीले लिएको जुन मसिन थियो त्यो मसिनले अरू बल्ने खालका ग्यासहरूलाई टेस्ट गर्न सक्दैन। अब अर्को एउटा हामीले जानकारी के पायौँ, राम्रो जानकारी भने हाइड्रोजन सल्फाइड प्राय जसो जमिन मुनिबाट निस्कन्छ। त्यो जमिन मुनि चाहिँ हुने भनेको यही प्रोपेन जुन हामीले एलपिजी ग्यास भनेर भन्छौँ त्यस्तै ग्यासहरू नै हो जमिन मुनि हुने, तिनै ग्याससँगै निस्किएको छ जसमा मिथेनको मात्रा एकदम कम हुन्छ। त्यसैले गर्दा त्यो बाहिर निस्किएको जुन एलपिजी ग्यासहरू छन् त्योसँग हाइड्रोजन सल्फाइड जोडिएर आयो, र जहाँ जहाँ बढी हाइड्रोजन सल्फाइडको मात्रा भेटिएका छन् ती ती ठाउँमा आगलागी भएको छ, र त्यसो समात्नको लागि कतै नाइलनको साडी छ अथवा चाहिँ रेशमको साडी छ अथवा ब्ल्याङ्केट छ भने त्यस्ता त्यस्ता चिजमा आग लागि सुरु भएको छ।
अब यसको व्यवस्थापन चाहिँ हामीले कसरी गर्न सक्छौँ त त्यसो भए?
यसको व्यवस्थापनको लागि दुईवटा पाटो हामीले सोच्नुपर्ने हुन्छ। एउटा, त्यहाँका मान्छेहरू जुन अहिले वातावरणका हिसाबले स्वास्थ्यका हिसाबले बहुत प्रतिकूलतामा बसिराख्नु भएको छ, त्यति मात्रै होइन मानसिक रूपमा प्रताडित हुनुहुन्छ। बच्चा झलुङ्गामा सुतेको छ, त्यही झलुङ्गामा आगो सल्किएको छ, बच्चाको खुट्टा पोलिएको समेत हामीले देखियो होइन। त्यसैले गर्दा ती बच्चाहरूलाई छोडेर नानीलाई छोडेर आमा काम गर्न जाने कि नजाने, त्यसैले उहाँहरूको जीवन एकदम सन्त्रासमय भएको कारणले गर्दा अब हामी वैज्ञानिक भएको नाताले के सल्लाह र सुझाव दिन्छौँ भने उहाँहरूलाई 150 घर जति कति छ त्यो ठाउँमा जहाँ बढी एकदम बढी आगलागी हुने ठाउँबाट सार्नु पर्यो, र अर्को कुनै ठाउँमा व्यवस्थित बस्ती बसाउने एउटा बाटोमा पहिलो पहल कदमी लिनुपर्छ। र दोस्रो पाटो भनेको यदि त्यहाँ ग्यास त छ नै तर त्यो ग्यास बाहिर निकाल्नको लागि कहिलेकाहीँ हेर्नुपर्ने चिज के हो भने इकोनोमिकल्ली सम्भावना छ कि छैन, आर्थिक रूपमा सम्भावना छैन भने राज्यले ठुलो लगानी पनि गर्दैन, पब्लिक प्राइभेट पार्टी पनि आउँदैन त्यहाँ लगानी गर्नको लागि। त्यसैले गर्दा त्यसको लागि पनि हामीले अध्ययन गर्नुपर्ने हुन्छ। त्यो अध्ययन गर्ने दुईवटा विधि छन्। एउटा, हामीसँग एउटा अकाउस्टिक भनेको आवाजलाई हामी जमिन मुनि पठाउँछौँ, र त्यो फर्किएर आएको इको जुन आउँछ त्यसको आधारमा यहाँभित्र के छ, कति छ, कति लेभलसम्म चाहिँ खाँदिएर बसेको छ भन्नेसम्म थाहा पाउने हुनाले त्यो एउटा विधिमा हामी जान सक्छौँ र जानुपर्छ। र अर्को विधि भनेको ड्रिलिङ गरेर हामी पुवालै पारेर 5 किलोमिटर 10 किलोमिटर कति छ जमिनको मुनि तलसम्म गयौँ भने हामी त्यसबाट ग्यास भएको नभएको अथवा के छ, के को कारणले गर्दा ग्यास रिलिज भइराखेको छ सम्म जानकारी लिन सकिन्छ। पहिलो विकल्प भनेको तपाईँले मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर उहाँहरूको व्यवस्थापन गर्नु नै पहिलो प्रायोरिटी हुन्छ। अध्ययन गर्ने, अनुसन्धान गर्ने, त्यहाँबाट ग्यास निकाल्ने अथवा त्यसको के छ त्यो दोस्रो पाटो भयो।
उहाँ हुनुहुन्थ्यो नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रताप ढकाल, भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सेरेफेरोसँगै राष्ट्रिय खबर पनि बाँकी नै छन्। अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको पञ्चपुरीबाट ठूलो परिणाममा विस्फोटक सामग्री बरामद, 120 थान सालको चिरान काठसहित वीरेन्द्रनगरमा चारजना पक्राउ, सुर्खेतको भट्टेगारीमा रहेको करिब 150 घरधुरीलाई तत्काल सुरक्षित स्थानमा सार्न विज्ञहरूको सुझाव लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले कङ्ग्रेसको नेतृत्वमा विकास निर्माणका कामहरू भएको भन्दै कङ्ग्रेसलाई जिताएर विकासको जिम्मा आफूले लिने बताउनु भएको छ। वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर 3 र 7 भएको छुट्टा छुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य थानीले विगतमा रहेका विकास निर्माणका कामहरू उदाहरणीय भएको भन्दै अबको नेतृत्व गर्ने मौका पाए त्यसलाई निरन्तरता दिने बताउनुभयो। प्रतिनिधि सभा सुर्खेत क्षेत्र नम्बर 2 उम्मेद्वार समेत रहनुभएका थानीले कङ्ग्रेसले गरेको विकासदेखि विपक्षीहरू आत्तिएको भन्दै त्यसका लागि सबै नेता तथा कार्यकर्ताहरू जुट्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतका सभापति तथा प्रदेशसभा क्षेत्र नम्बर कका उम्मेद्वार कमलराज ढेकमीले कङ्ग्रेसले जे बोल्छ त्यो गर्ने भन्दै जे गर्ने त्यही बोल्ने गरेको बताउनुभयो। उहाँले विकास निर्माणको कामको मूल्याङ्कन गरेर मात्र मत दिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। यस्तै नेपाली कङ्ग्रेस वीरेन्द्रनगर नगरपालिका सुर्खेतले वडा नम्बर 7 भेलामा वडा नम्बर 7 पार्टी सभापति ध्रुवकुमार चपाईको संयोजकत्वमा 251 सदस्यीय चुनावी प्रचार प्रसार समिति समेत गठन गरेको छ। डम्बर बस्नेतको संयोजकत्वमा 51 सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, सञ्जु सिंह, विश्वकर्मा, त्यसै गरी पार्टी सचिव भूपेन्द्र खत्री, पूर्वमन्त्री खड्गबहादुर बस्याल, समानुपातिक सदस्य उम्मेद्वार पार्वती गिरी लगायतको सहभागिता रहेको थियो। वडा नम्बर 3 कार्यक्रम वडा सभापति थिरबहादुर थापा र 7 कार्यक्रम ध्रुवकुमार चपाईको अध्यक्षतामा सम्पन्न भएको हो।
यस्तै नेपाल शिक्षक सङ्घ बराहताल गाउँपालिका स्तरीय शिक्षक भेला बराहताल गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय सदस्य थानीले आगामी निर्वाचनमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुने भन्दै शिक्षकले गाउँको अगुवाको रूपमा काम गर्नुपर्ने बताउनुभयो। बराहताल गाउँपालिका समिति सभापति पूर्व बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको पनि सहभागिता रहेको थियो।
यसै गरी नेकपा एमाले पनि चुनावी प्रचार प्रसार अभियानलाई तीव्रता दिएको छ। नेकपा एमाले हिजो सुर्खेतका विभिन्न स्थानमा आफ्ना कार्यकर्ता तथा नेतालाई भेटघाट समेत गरेको जनाएको छ। नेकपा एमाले हिजो सुर्खेतको पूर्वी क्षेत्रमा पनि विभिन्न ठाउँमा कार्यक्रम गरेको जनाएको छ। नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त वाम गठबन्धनले गुरुवाकोट नगरपालिकाका विभिन्न स्थानमा संयुक्त भेला समेत आयोजना गरेको जनाएको छ। भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर 1 उम्मेद्वार वाम गठबन्धनका ध्रुव साईले विकासको नाममा भ्रमण गर्दै हिँड्नेहरूदेखि सचेत रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। यस्तै प्रदेशसभा क्षेत्र नम्बर 1 वाम गठबन्धनका उम्मेद्वार ठम्बर विष्टले वाम गठबन्धनलाई कसैले रोक्न नसक्ने बताउनुभयो। सिम्ता गाउँपालिका वडा नम्बर 6 पनि वाम गठबन्धनले संयुक्त भेलाको आयोजना गरेको छ। भेलाले प्रकाश शर्माको संयोजकत्वमा 299 सदस्यीय चुनाव प्रचार प्रसार समिति समेत गठन गरेको जनाएको छ।
यस्तै नेकपा एमाले र माओवादीको सम्मिलित वाम गठबन्धनले वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर 12 र वडा नम्बर 16 संयुक्त भेला सम्पन्न गरेको छ। भेलालाई सम्बोधन गर्दै क्षेत्र नम्बर 2 प्रदेश कका उम्मेद्वार यमलाल कणेलले वाम गठबन्धनलाई जितबाट कसैले रोक्न नसक्ने बताउनुभयो। यस्तै वडा नम्बर 4 जनजाति र जिफन्डको भेला पनि सम्पन्न भएको वाम गठबन्धनले जनाएको छ। यस्तै नेकपा एमालेका नेता एवं सुर्खेत क्षेत्र नम्बर 2 कका प्रतिनिधि सभा सदस्य उम्मेद्वार नवराज रावतले 5 वर्षभित्र पश्चिम सुर्खेतका 3 स्थानीय तहलाई झिलिमिली बनाउने योजना आफूसँग रहेको बताउनु भएको छ। चुनावी प्रचारका क्रममा गाउँ पुग्नुभएका रावतले मतदातासँग पश्चिम सुर्खेतमा बिजुली बत्ती पुर्याउनु आफ्नो प्रमुख योजना भएको बताउनुभयो। उहाँले आफू निर्वाचित भएमा त्यसको 5 वर्षभित्र 3 स्थानीय तहमा विद्युत विस्तार गरी उज्यालो प्रदेशसभा क्षेत्र निर्माण गर्ने बताउनुभयो।
नेपाल दलित सङ्घ सुर्खेतले वीरेन्द्रनगर 5 र 11 प्रचार प्रसार उपसमिति गठन गरेको छ। वीरेन्द्रनगर 5 शान्ति पहाडीको संयोजकत्वमा 251 सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, दलित सङ्घ सुर्खेतका अध्यक्ष भीमबहादुर परियार, नेपाली कङ्ग्रेस वडा सभापति लक्ष्मी साई, वडा सदस्य चन्द्रलाल सापकोटा लगायतको सहभागिता रहेको थियो। यस्तै वीरेन्द्रनगर 11 जगत सुनारको संयोजकत्वमा 201 सदस्य वडा स्तरीय प्रचार प्रसार समिति गठन गरिएको छ। कार्यक्रममा दलित सङ्घ सुर्खेतका अध्यक्ष भीमबहादुर परियारले 21 गते हुने निर्वाचनमा नेपाली कङ्ग्रेसलाई विजय गराउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले नेपाली कङ्ग्रेसको जितले मात्र लोकतन्त्रको रक्षा हुने भन्दै अहिलेको निर्वाचनमा नेपाली कङ्ग्रेसको जित अति आवश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा क्षेत्रीय सदस्य टोप बहादुर गिरी, समानुपातिक उम्मेद्वार पार्वती सार्की, धौलाकेटी लगायतको सहभागिता रहेको थियो।
दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ भने 16 जना घाइते भएका छन्। घाइते 16 जना मध्ये 8 जनाको अवस्था गम्भीर रहेको सुर्खेत प्रहरीले जनाएको छ। सुर्खेतबाट दैलेखका लागि छुटेको 2450-10 नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका 4 सियाकोटमा सडकबाट 100 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा विदेन नगर 9 सुर्खेतका 33 वर्षीय पारस तिवारीको घटनास्थलमै ज्यान गएको छ भने 2 जनाको उपचारका क्रममा सुर्खेतको देउती नर्सिङ होममा ज्यान गएको हो। नौमुले गाउँपालिका 5 का 56 वर्षीय रत्नबहादुर सिजाली र 54 वर्षका जसी राणाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। दुर्घटनामा वीरेन्द्रनगर 9 का 12 वर्षीय गोविन्द तिवारी, खरिगैरा दैलेखका 19 वर्षीय खेमराज बुढा, कालभैरव 1 का 21 वर्षीय विमल बहादुर थापा, दुल्लु नगरपालिका 8 का 24 वर्षीय सुरेश देवकोटा घाइते हुनुभएको छ। यस्तै बर्दिया पाताभार 2 का नरेश थारू, धर्म थारू, बुटौल उपमहानगरपालिका 7 का विनोद कुमार अग्रहरी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस्तै नौमुले 3 का हिरालाल राणा, नारायण नगरपालिका 1 दैलेखका डम्बर खड्का, पार्वती खड्का र तप्त खड्का पनि घाइते हुनुभएको छ। चालकको अवस्था गम्भीर रहेको सुर्खेत प्रहरीले जनाएको छ। 2 महिना अगाडि सियाकोटमै फोर्स गाडी दुर्घटना हुँदा 1 जनाको ज्यान गएको थियो।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सुरुफेरो लगायत अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। सुर्खेतको चिङाड गाउँपालिकामा रहेको रानीवास सामुदायिक वनमा आगलागी भएको छ। तामाखानी पातीखानी सामुदायिक वनमा आगलागी भएको स्थानीय दिलबहादुर रोकाले बताउनुभयो। हिजो दिउँसो करिब 2 बजेबाट आगलागी भएको हो। आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जनाएको छ। आगलागीबाट झन्डै 40 हेक्टरभन्दा बढीको वन नोक्सानी भएको जनाइएको छ। आग लागेको कारण भने खुल्न नसकेको बताइएको छ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिले आफ्नो कार्यकालमा अस्पतालमा थुप्रै सकारात्मक परिवर्तन गर्न सफल भएको दावी गरेको छ। 3 वर्ष कार्यकाल सकिन लागेको पूर्व सन्ध्यामा समितिले गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष खम्बराज थानीले समितिको नेतृत्व लिएदेखि नागरिकका चाहना अनुसार अस्पतालको सबै क्षेत्रलाई सुधार गरिएको बताउनुभयो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर डम्बर खड्काले अस्पतालको भौतिक अवस्थातर्फ 40 बेडको प्रस्तुति गृह निर्माण गरिएको, प्रतीक्षालय तथा सुरक्षा गार्ड भवन निर्माण गरिएको, अस्पतालकै स्वामित्वमा रहने गरी फिस्टुला बिल्डिङ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको, 350 बेड अस्पतालको नयाँ भवन र नयाँ भवनमाथि तला थप्ने कार्य काम करिब 60% सम्पन्न भएको जानकारी दिनुभयो। डाक्टर खड्काले अस्पतालमा आइसियू सेवा सञ्चालन गरिएको, 1 करोडभन्दा बढी लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको समेत जानकारी दिनुभयो।
सिंचाई मन्त्री सञ्जय कुमार गौतमले मानखोला, बबई र कर्णाली नदीको उचित व्यवस्थापन गरी बर्दिया र बाँकेका सबै खेतीयोग्य जमिन 5 वर्षभित्र दिगो सिंचाई प्रणाली विकासद्वार 12 महिना सञ्चालन गर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेस निर्वाचन परिचालन समिति धदोवारले गरेको कार्यक्रममा उहाँले छिट्टै नै यस्तो व्यवस्था गर्ने बताउनु भएको छ। उहाँले आफूले जहिले पनि सुशासन, विकास, समृद्धि र लोकतन्त्रको संस्थागत विकासका लागि परेको जिकिर समेत गर्नुभयो।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकै गर्दा प्रदेशका कतिपय व्यवस्था भने अझै अन्यलमा रहेका छन्। प्रदेशसभाको निर्वाचन भएपछि 30 दिनभित्र प्रदेशसभा बस्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म प्रदेशसभा कहाँ कहाँ राख्ने भन्ने ठाउँको टुङ्गो लाग्न नसकेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशसभाको निर्वाचनपछि सभा बस्ने विषयमा राजनीतिक रूपमा छलफल भएर निष्कर्षमा पुग्ने बताउनुभयो। वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ग्याउलीले प्रदेशको सभा कहाँ राख्ने विषयमा अन्यल नै रहेको बताउनु भएको छ। प्रदेशहरूको सीमाङ्कन सम्बन्धी प्रश्नको निरूपण गर्न सङ्घीय आयोग गठन गर्ने व्यवस्था रहेको छ। यसै प्रदेशको नाम पहिलो पटक प्रादेशिक सरकारको सिफारिसमा प्रदेशसभाले परिवर्तन गर्न सक्ने जनाइएको छ। नेपालको संविधान अनुसार प्रत्येक प्रदेशसभामा प्रदेश प्रमुख 1, मुख्यमन्त्री 1, सभामुख 1, 1 उपसभामुख रहने व्यवस्था गरिएको छ। यसै गरी प्रत्यक्षमा 330 र समानुपातिकमा 220 गरी प्रदेशसभामा जम्मा 550 जना सांसद हुने व्यवस्था गरिएको छ।
भेरी खबरमा लागौँ। एउटा विदेशको खबरतिर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले गएको वर्ष भएको अमेरिकी राष्ट्रपति चुनावमा कुनै किसिमको हस्तक्षेप नगरेको दोहोऱ्याउनु भएको छ। ऐतिहासिक दौडधुपमा रहनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई फेरि सुन्नुहोस्, अमेरिकी राष्ट्रपति ट्रम्पले भियतनाममा भएको कार्यक्रममा उहाँले रुसको कुनै संलग्न नरहेको बताउनु भएको छ। उहाँले रुसी राष्ट्रपति पुटिनले रुसले अमेरिकी चुनावमा हस्तक्षेप गरेको भनेर लाग्दै आएको आरोपका कारण आफू र आफ्नो देशले अपमान महसुस गरेको बताउनुभयो। पुटिनले अमेरिकी चुनावमा रुसले कुनै किसिमको हस्तक्षेप नगरेको बताएको ट्रम्पले बताउनु भएको छ। ट्रम्पले गत वर्ष नोभेम्बर भएको चुनावमा डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टनलाई पराजित गर्नुभएको थियो।
फेरि खबरको अन्त्यमा अब एउटा खेल खबर। 19 वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग 2 विकेटले पराजित भएको छ। मलेसियाको क्वालालम्पुरको किनदारा एकाडेमीको ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित गरेको थियो। 40 ओभर 1 बलमा 181 रनको लक्ष्य पाएको बङ्गलादेशले 8 विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो। बङ्गलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले 40 ओभर 1 बलमा 167 रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो। नेपालका भीम सार्कीले 40 बलमा 44, रोहित कुमार पौडेलले 54 बलमा 40, आसिफ शेखले 52 बलमा 30 रन बनाउनु भएको थियो। 5 टेस्ट खेल्ने राष्ट्रका साथै नेपाल, युएई र आयोजक मलेसियाले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता अन्तर्गत नेपालको समूहमा बङ्गलादेशसँगै साबिक विजेता भारत र आयोजक मलेसिया रहेका छन्। नेपालले आफ्नो दोस्रो खेलमा भारत र समूह चरणको अन्तिम खेलमा मलेसियाको सामना गर्ने जनाइएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको पञ्चबुरीबाट ठूलो परिणाममा विस्फोटक सामग्री बरामद। 120 थान सालको चिरान काठसहित वीरेन्द्रनगरमा 4 जना पक्राउ।
सुर्खेतको भट्टेगारीमा रहेको करिब 150 घरधुरीलाई तत्काल सुरक्षित स्थानमा सार्न विज्ञहरूको सुझाव। ज्वलनशील ग्यासका कारण आफै आगो लाग्ने गरेको भनाई।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुर्खेत सहित सबै जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु। करिब 20,000 कर्मचारी परिचालन।
र 19 वर्ष मुनिको एसिसी एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग 2 विकेटले पराजित। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट समाचार कक्षका सबै सहकर्मीसहित सविता जेसी र मधुबन बिसी बिदा हुन्छु। नमस्ते।